यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी डेढ़ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्ने सरकारको तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगद्वारा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश। संक्रमणकालीन न्याय राजनीतिक परिवर्तनसँग जोड़िएकाले राष्ट्रिय सहमतिमा टुंगो लगाउनु पर्नेमा कानून मन्त्री धनराज गुरूङको जोड़। जाजरकोट भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण र पुनस्थापनाका लागि विकास साझेदारहरूसँग छलफल र गाजा क्षेत्रमा थप मानवीय सहायता वृद्धि गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सहमति।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी डेढ़ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण गर्ने तयारी भएको बताउनु भएको छ। सुनसरी स्थित इनरूवा सब स्टेशनको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले घर र बस्तीमा बत्ती बाल्न मात्र नभई मुलुकको समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेको बताउनुभयो।
यो सब स्टेशन नेपालको विद्युत प्रणाली भित्रको एउटा महत्वपूर्ण आयोजना हो। पूर्व पश्चिम उत्तर दक्षिण तर्फ तीव्र गतिमा विकास भइरहेका यस्तै आयोजनाले राष्ट्रिय आत्मनिर्भरता पनि बढ़ाइरहेका छन्। करिब 4000 मेगावाट विद्युत प्रवाह गर्न सक्ने यो सब स्टेशनको उद्घाटन सँगै यस क्षेत्रको विद्युत प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढ़ाउने पृष्ठभूमि मात्रै तयार भएको छैन, सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा पनि एउटा नयाँ अध्याय थपिएको छ।
प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत देशमा नै खपत गर्नका लागि सरकारले केही दिन अघि मात्रै विद्युत खपत वृद्धि सम्बन्धी कार्ययोजना मन्त्री परिषदबाट पारित गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले देशमा बचत भएको विद्युत छिमेकी मुलुकलाई बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको र यो वर्ष भारततर्फ निर्यात गरी 15 अर्ब रूपियाँ भन्दा बढ़ी आमदानी हुनु खुशीको विषय भएको बताउनुभयो। हिजै मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया शुरू गरिसकेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र दुग्ध विकास संस्थानसँग छलफल गरी किसानले पाउनुपर्ने रकम चाँडै नै भुक्तानीको व्यवस्था मिलाइने पनि बताउनुभयो। किसानका समस्या समाधानमा सरकार गम्भीर भएर लागेको दृष्टान्त दिँदै प्रधानमन्त्री प्रचण्डले केही दिन अघि मात्रै उखु किसानले पाउनुपर्ने ठूलो रकम भुक्तानी गरिएको बताउनुभयो। मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा हिजोदेखि शुरू भएको विराट ट्रेड एक्सपोको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले एक वर्षको अथक प्रयासपछि मुलुकको अर्थतन्त्र सही बाटोमा आएको बताउनु भएको छ। उहाँले विराटनगरको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको पनि बताउनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले उद्योगी व्यवसायलाई साथमा लिई मुलुकको समृद्धिका लागि अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मुलुकको आर्थिक विकासका लागि तीनै तहको सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले स्वदेशी बजार प्रवर्धन, कार्गो रेल नियमित संचालन तथा प्रदर्शनी स्थल निर्माण जस्ता योजना विराटनगरमा सञ्चालन गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले आर्थिक वर्ष 2079-80 वार्षिक प्रतिवेदन पेश गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढ़ीकरण र मुलुकको विकास एवं स्थायित्वको आधार भएको बताउनुभयो। संविधान तथा कानूनले प्रदान गरेको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति राष्ट्रपति पौडेलले खुशी व्यक्त गर्नुभयो। त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले गत आर्थिक वर्ष मुलुकका लागि निर्वाचनमय वर्ष भएको र निर्वाचनलाई मितव्ययी पारदर्शी र व्यवस्थित तुल्याइएको उल्लेख गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंका परराष्ट्र मन्त्री मोहम्मद उबियास मोहम्मद अली साबरीले हिजो राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंका बीच रहिआएको द्विपक्षीय सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रूपान्तरण जरूरी रहेको बताउनु भएको छ। लिभिङ विथ आईसीटीले हिजो काठमाण्डुमा आयोजना गरेको आईसीटी अवार्डको आठौं संस्करणमा मन्त्री शर्माले डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्वपूर्ण आधार हो भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो। यसै वर्ष साइबर सुरक्षा नीति 2080 पारित गरेर कार्यान्वयन गर्न साइबर कानून निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढ़ाएको मन्त्री शर्माले बताउनुभयो। त्यस्तै नेपाल विज्ञापन संघ आनको 24 वार्षिक साधारण सभाको हिजो उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले पारदर्शी विज्ञापन बजारले विज्ञापनदाता संचार माध्यम र व्यवसाय तीनै पक्षको हित हुने बताउनुभयो। आर्थिक संकुचनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र यसको मारमा विज्ञापन बजार पनि परेको उल्लेख गर्नुहुँदै उहाँले विज्ञापन बजारमा संकुचन आउँदा विज्ञापन बजारमा कार्यरत जनशक्ति र संचार माध्यममा समस्या आएको उल्लेख गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले संक्रमणकालीन न्याय राजनीतिक परिवर्तनसँग जोड़िएको विषय भएकाले राष्ट्रिय सहमतिका आधारमा टुंगोमा पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा कानून न्याय तथा मानवाधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयकमाथि हिजो भएको छलफलमा मन्त्री गुरूङले विधेयक राजनीतिक परिवर्तनसँग जोड़िएको विषय भएकाले प्रक्रियामा जान हतार गर्न नहुने सुझाव दिनुभयो। छलफलमा केही सांसदहरूले संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयक राजनीतिक विषय भएकाले शीर्ष तहमा छलफल गरी राष्ट्रिय सहमतिका आधारमा छिटो टुंग्याउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच कानून न्याय तथा मानवाधिकार समितिले विदाको दिन बाहेक अन्य दिन समितिको बैठक निरन्तर गर्ने निर्णय गरेको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा हिजो भएको छलफलपछि समितिले विदाका दिन बाहेक अब हरेक दिन विधेयकमाथिको दफावार छलफल गर्ने निर्णय गरेको हो। समितिले संघीय संसदको आगामी अधिवेशनमा समितिमा रहेका विधेयकहरूलाई प्रतिवेदनसहित सभामा लैजाने गरी कार्यतालिका बनाएर छलफल शुरू गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले फरक क्षमता भएका व्यक्तिलाई सरकारले प्रोत्साहन गर्ने बताउनु भएको छ। कवि दर्शन केसी सानकुले लेख्नु भएको अंग्रेजी भाषाको कविता संग्रह दर्शनको हिजो काठमाडौँमा सार्वजनिक गर्नुहुँदै मन्त्री आचार्यले फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन जरूरी रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हे गाउँ घर परिवार छोडी विदेशमा दुःख गरी कमाइएको रकम सुरक्षित राखौ।
उच्च प्रतिफल सहितको हिमाल रेमिट बचत खातामा छ 8.50% वार्षिक ब्याज दर, मुद्दती खातामा 10.103% वार्षिक ब्याज दर, शून्य मौजदातमा खाता खोली 5,00,000 दुर्घटना मृत्यु बिमा र 5,00,000 निक्षेप सुरक्षाका साथै थुप्रै निशुल्क सुविधाहरू प्राप्त गर्नुहोस्। हिमालयन ब्याङ्क लिमिटेड।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सरकारले जाँजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवास, सार्वजनिक भवन एवं पूर्वाधारको पुननिर्माण, जीविकोपार्जन र पुनस्थापनाका सम्बन्धमा विकास साझेदार संस्थासँग छलफल गरेको छ। छलफलमा अर्थमन्त्री डाक्टर प्रकाश रण महतले भूकम्पपछिको पुननिर्माण सरकारको प्राथमिकता रहेको र त्यसका लागि ठूलो मात्रामा स्रोतको आवश्यकता पर्ने देखिएकाले सहयोगका लागि विकास साझेदारहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री डाक्टर महतले हाल संचालित कार्यक्रमहरूमा पुनर्संरचना गरेर भए पनि पुननिर्माणमा जोड़ दिन सबैमा आग्रह गर्नुभयो। बैठकमा विकास साझेदार संस्थाहरूका नेपाल प्रमुख एवं प्रतिनिधिहरूले पुननिर्माणमा सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यस्तै बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि 1,41 करोड़ रूपियाँ जिल्लाबाट स्थानीय तहमा पुगिसकेको र केही दिन अघि सरकारले निकासा गरेको 1 अर्ब मध्ये 93 करोड़ रूपियाँ पनि जिल्लामा पठाइसकिएको जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयकमाथि विज्ञहरूसँग छलफल गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा नेपाल विश्वविद्यालय पूर्वाधार तयारी समितिका अध्यक्ष डाक्टर अर्जुन कार्कीले नेपालका विश्वविद्यालयहरूले दिने शिक्षा रोजगारमूलक नभएसम्म दक्ष जनशक्ति उत्पादन नहुने प्रश्न पार्दै मुलुकलाई चाहिने जनशक्ति उत्पादन गर्न शैक्षिक क्षेत्रमा ठूलो क्रान्ति आवश्यक रहेको बताउनुभयो। नेपाल विश्वविद्यालय पूर्वाधार तयारी समितिका सदस्य डाक्टर सूर्यराज आचार्यले अब स्थापना गरिने विश्वविद्यालयहरूले लागू गर्ने पाठ्यक्रम सिपमूलक र नयाँ प्रविधिसँग मेल खानुपर्ने सुझाव दिनुभयो। बैठकमा सांसदहरूले चालू विश्वविद्यालयहरूमा विद्यार्थी घट्न थालेको अवस्थामा नयाँ विश्वविद्यालय स्थापना गर्न थप अध्ययन र अनुसन्धान गरिनुपर्नेमा जोड दिनुभयो। बैठकमा समितिका सभापति भानुभक्त जोशीले विज्ञ र सरकारवाला निकायसँग घनीभूत छलफल गरेर मात्रै विधेयक पारित गरिने जानकारी गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले हिजो स्याङ्जाको वालिङमा आयोजना गरेको खुला सभालाई सम्बोधन गर्दै उहाँले जनता जागेपछि मात्रै परिवर्तन सम्भव हुने बताउनुभयो। नेपाली कंग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिश गर्ने नेपाली कंग्रेस झापाले सर्वसम्मत रूपमा निर्णय गरेको छ। पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका सिटौलालाई पार्टीका तर्फबाट उम्मेद्वार बनाउन जिल्ला कमिटिले सर्वसम्मत सिफारिश गर्ने निर्णय गरेको हो। नेपाली कंग्रेसको आजदेखि काठमाडौँमा हुने बागमती प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। कंग्रेस बागमती प्रदेश समितिले हिजो पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। सम्मेलनको पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका 13 जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने बताउनुभयो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले ढिलासुस्ती दबाव र प्रभाव भन्दा टाढा रहेर विशेष अदालतले स्वच्छ सुनवाई गरिरहेको बताउनु भएको छ। विशेष अदालतमा हिजो आयोजित पत्रकार भेटघाटमा अध्यक्ष कुँवरले न्यायको पहुँच सहज बनाउन अदालतले भर्चुअल बहसको तयारी गरिरहेको जानकारी दिनुभयो। अध्यक्ष कुँवरले विशेष अदालतले मिसिल तथ्य प्रमाण र कानूनका आधारमा फैसला गर्ने गरेको भन्दै अदालतमा विचाराधीन मुद्दाका विषयमा समाचार बनाउँदा संवेदनशील भइदिन पत्रकारहरूलाई आग्रह समेत गर्नुभयो। सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानून व्यवसायको अनुमति पत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ। प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वर प्रसाद खतिवड़ा, डाक्टर आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको संवैधानिक इजलासले हिजो ती विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्नु भनी नेपाल कानून व्यवसाय परिषदको नाममा आदेश गरेको हो। खुला विश्वविद्यालयले तय गरेको कानूनको स्नातक तहको पाठ्यक्रम सीमित प्रकृतिको भएको र त्यस क्रममा हुनुपर्ने जति विषयवस्तु नभएको उल्लेख गर्दै परिषदले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ता हुनका लागि आवश्यक पर्ने परीक्षामा सामेल हुन दिएको थिएन। विद्यार्थीलाई विद्यालय बाहेक अन्य पोशाक किन्न बाध्य नपार्न नगर माताहतमा सञ्चालित विद्यालयलाई काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ। केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाक भन्दा फरक पोशाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले नगर माताहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार कोही कसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन 2075 र अन्य प्रचलित कानून बमोजिम दण्ड सजाय गरिनेछ। जिल्ला प्रशासन कार्यालय पाल्पामा तानसेन नगरपालिकाको सहयोगमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष स्थापना भएपछि रोजगारी भ्रमण तथा अध्ययनका लागि जिल्लाबाट विदेश जानेहरूले आवश्यक जानकारी तथा परामर्श पाउन थालेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
यहाँबाट केही कुरा सिकेर जानुभयो भने, सचेत हुनुभयो भने समस्यामा कम पर्ने सम्भावना हुन्छ।
यो आवाज हो आप्रवासी स्रोत केन्द्र सहायता कक्षकी सन्ध्या विकको। उहाँ जिल्ला प्रशासन कार्यालय पाल्पामा राहदानी बनाउन आउने सेवाग्राहीलाई विदेशमा रोजगार, अध्ययन तथा भ्रमणमा जाँदा ध्यान दिनुपर्ने कुरा, लिनुपर्ने सिप तथा ठगिनबाट जोगिने तरिका बताउँदै हुनुहुन्छ। सहायता कक्षमा तानसेन छका प्रशान्त नेपालले वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी पाउनुभयो।
वैदेशिक रोजगारको लागि उहाँका ठगी नहुने, अल्पता नपर्ने त्यस्तो कुराहरू सिके, केही सिप सिकेर मात्रै जाने।
जिल्ला प्रशासन कार्यालय पाल्पाले राहदानी लिन भन्दा पहिले सहायता कक्षबाट सेवा लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। पाल्पामा जिल्ला प्रशासनबाट मात्रै राहदानी वितरण हुने भएकाले सहायता कक्ष जिल्ला प्रशासनमा निर्माण गरिएको हो। जिल्लाका 10 स्थानीय तहका नागरिकले सहायता कक्ष मार्फत सेवा लिन मिल्ने भएकाले विदेश जानु पूर्व सहायता कक्षबाट परामर्श लिएर सुरक्षित भई विदेश जान सल्लाह दिनुहुन्छ रिप्तीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल।
पाल्पा जिल्लामा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष रहेको र 10 स्थानीय तहहरूबाट यस क्षेत्रका नागरिकले सो सुविधा लिन सक्ने गरी व्यवस्था रहेको हुँदा वैदेशिक रोजगारमा जानु पूर्व सोसँग सम्बन्धित सूचनाहरू जानकारीहरू लिएर जानको लागि अनुरोध गर्दछौ।
लुम्बिनी प्रदेशका पहाड़ी जिल्ला मध्ये सबैभन्दा धेरै पाल्पाका 73,000 जना विभिन्न प्रयोजनका लागि विदेशिएको तथ्याङ्क छ। जिल्लामा पछिल्लो 4 वर्षको अवधिमा 82 जनाको विदेशमा मृत्यु भएको छ भने 14 जना अङ्ग भङ्ग भएर फर्किएका छन्। विदेश जाँदा सुरक्षित भएर जानको लागि सहायता कक्षबाट परामर्श सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी भक्ति सर राणाले बताउनु भयो।
वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई र पासपोर्ट बनाउने जाने व्यक्तिहरूलाई सुरक्षित भएर जानुपर्छ भन्ने किसिमको काउन्सिलिङ गर्न सके भने त्यहाँबाट ठगिन जाने देखिरहेका समस्या छन्, त्योबाट जोगिन सक्ने सम्भावना हुन्छ।
पछिल्लो समय वैदेशिक रोजगारी असुरक्षित बनिरहेको अवस्थामा विदेश जान लागिरहेकाहरूलाई लक्षित गरी निशुल्क परामर्श दिन स्थापना गरिएको सहायता कक्षले वैदेशिक रोजगारी तथा अध्ययनका नाममा हुने ठगीबाट जोगिन र सुरक्षित वैदेशिक जीवन बिताउन सहयोग पुग्ने विश्वास गरिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा हमला जारी राखेका बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले गाजामा मानवीय सहायता वृद्धि गर्ने विषयमा सहमति जुटाएको छ। मानवीय सहायता सम्बन्धी निकायहरूले भने थप युद्ध विराम आवश्यक रहेकोमा जोड़ दिएका छन्। सुरक्षा परिषदमा गाजामा थप सहायता पुर्याउने र युद्ध विरामका लागि शर्तहरू तय गर्ने सम्बन्धी प्रस्तावमाथि भएको मतदानमा 13 सदस्य राष्ट्रले सहमति दिएका हुन्। 15 राष्ट्रमध्ये बेलायतले मतदानमा सहभागिता जनाएन, अमेरिकाले भने पछिमा मतदान गरेको छ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले गाजापट्टीमा मानवीय सहायता जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले इजरायल र हमासबीच जारी लड़ाईको शान्तिपूर्ण समाधान गर्न आग्रह पनि गर्नुभएको छ। प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा राष्ट्रपति पुटिनले रूसले गाजापट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरूको सहायता जारी राख्ने बताउनु भएको छ। चेक गणतन्त्रको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा 14 जनाको ज्यान जाने गरी भएको गोलीकाण्डको घटनापछि त्यहाँ आज राष्ट्रिय शोकको घोषणा गरिएको छ। राष्ट्रपति पीटर पावेलले विशुद्ध शैक्षिक क्षेत्रमा गोली चलेको घटनाबाट आफू स्तब्ध भएको बताउँदै राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ। 24 वर्षीय एक व्यक्तिले चार्ल्स विश्वविद्यालयमा गोली चलाउँदा 14 जनाको मृत्यु हुनका साथै 25 जना घाइते भएका थिए। चीनको वायु प्रदूषण सन् 2023 अझै खराब भएको जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। एक दशकमा पहिलो पटक चीनको वायु प्रदूषण यति खराब भएको हो। सन् 2013 चीनको प्रदूषण विरूद्धको युद्धको प्रारम्भ भएदेखि चीनको राष्ट्रिय औषध पीएम 2.5 स्तर वार्षिक रूपमा बढ़ेको सन् 2023 पहिलो वर्ष रहेको स्वतन्त्र अनुसन्धान संगठन सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लीन इयरको अध्ययनमा उल्लेख गरिएको छ। अमेरिकी पर्यावरण संरक्षण एजेन्सीका अनुसार यदि पीएम 2.5 कणहरू शरीरभित्र गएमा मोटु तथा फोक्सोका बिरामीको अकालमा मृत्यु हुनुका साथै सास फेर्न र अन्य स्वास्थ्य समस्या देखिन सक्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफगानिस्तानमा 10 लाख भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणको चपेटामा परेको जनाएको छ। काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस आधोनम गाब्रेससले कुपोषण विरूद्ध लड्न अफगानिस्तानलाई 18.5 करोड़ अमेरिकी डलर आवश्यक पर्ने पनि बताउनु भएको छ। अब आर्थिक समाचार।
नेपालको दोस्रो ठूलो मानिएको 400 केभी क्षमताको इनरुवा सब स्टेशनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ। सब स्टेशनबाट भारतसँगको विद्युत व्यापारका लागि इनरुवा पूर्णिया 400 केभी अन्तर्देशीय र नेपाल भारत र बंगलादेश बीचको व्यापारका लागि इनरुवा अनारमनी 400 केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ। हेटौडा ढल्केभर इनरुवा 400 केभी सब स्टेशन विस्तार आयोजना अन्तर्गत निर्माण गरिएको 400-220 केभी इनरुवा सब स्टेशनमा 3 थान पावर ट्रान्सफर्मरहरू रहेका छन्। तीनवटै ट्रान्सफर्मरको क्षमता 945 MVA रहेको छ। उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले ऊर्जा क्षेत्र मार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको बताउनुभयो। मन्त्री बस्नेतले आगामी 10 वर्षभित्र करिब 30,000 मेगावाट विद्युत उत्पादन गर्न सक्ने विश्वसनीय आधार देखिएको उल्लेख गर्दै प्रसारण लाइन निर्माणमा देखिएको मार्गाधिकारको समस्या र स्थानीयका मागलाई सम्बोधन गर्न कानूनी रूपमा थप व्यवस्था गर्न लागि उल्लेख गर्नुभयो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सब स्टेशन सञ्चालनमा आएसँगै प्रदेशका उद्योगी व्यवसायीले बेहोरी रहेको विद्युत आपूर्तिको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न र भारततर्फ निर्यातका लागि इनरुवा सब स्टेशन मेरुदण्डको रूपमा रहेको उल्लेख गर्नुभयो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको कृषि सहयोग विज्ञ समूहको 10औं बैठक काठमाडौँमा सम्पन्न भएको छ। बैठकमा बिमस्टेकको कृषि सहयोग विज्ञ समूहको 9औं बैठकमा भएका निर्णयहरूको कार्यान्वयनको अवस्थाका साथै दोस्रो उच्च अधिकारीहरूको बैठक र दोस्रो मन्त्रीस्तरीय बैठकमा भएका निर्णयहरू र कार्यान्वयन अवस्थाको बारेमा समीक्षा भएको छ। बैठकमा बिमस्टेकको कृषि क्षेत्र समन्वय सबलीकरणको लागि तयार पारिएको कार्ययोजना 2023-2027 भएका प्रगति तथा आगामी दिनमा सदस्य राष्ट्रहरूले गर्न बाँकी रहेका योजना क्रियाकलापहरूलाई प्रभावकारी रूपले सञ्चालन गर्ने आपसी समन्वय बढ़ाउने कृषि क्षेत्रमा स्नातकोत्तर र विद्यावारिधिका छात्रवृत्ति सञ्चालन गर्ने दिगो खाद्य प्रणाली सम्बन्धमा भएको क्षेत्रीय सेमिनार लगायतका विषयहरूमा छलफल गरी समीक्षा भएको छ। बैठकमा बिमस्टेकका सदस्य राष्ट्रका प्रतिनिधिहरू सहित 63 जनाको सहभागिता थियो। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा भर्चुअल माध्यमबाट बैठक सम्पन्न भएको हो। नेपालले युरोपेली मुलुक स्विजरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्विजरल्याण्ड सहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढ़ाएको हो। मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले स्विजरल्याण्डसँग आगामी फेब्रुअरीको पहिलो हप्ता काठमाडौँमा द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने सहमति अनुरूप आवश्यक तयारी अघि बढ़ाएको बताउनुभयो। मोरङ जिल्लामा तोरी खेतीप्रति किसानको आकर्षण बढ़ेको छ। जिल्लामा गत वर्ष भन्दा यस वर्ष 5,000 हेक्टर भन्दा धेरै जमीनमा तोरी खेती लगाइएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। जिल्लामा कुल खेतीयोग्य जमीन 1,11,695 हेक्टर क्षेत्रफल रहेको छ। गत वर्ष 11,500 हेक्टर जमीनमा किसानले तोरी खेती लगाएकोमा 8,050 मेट्रिक टन तोरी उत्पादन भएको थियो।
भुवन आचार्य, अब खेल समाचार।
धनगढ़ी एएफसी नेपाल सुपर लीग एनएसएलको प्लेअफमा छनौट भएको छ। शुक्रबार दशरथ रंगशालामा शीर्ष स्थानको पोखरा थर्डसँग 1-1 गोलको बराबरी खेल्दै धनगढ़ी प्लेअफमा छनौट भएको हो। पोखरालाई हराउँदै धनगढ़ीलाई पहिलो क्वालिफायरमा छनौट हुने अवसर थियो, तर बराबरीको नतिजासँगै पोखराले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ। धनगढ़ीले शुरूआती अग्रता 42औं मिनटमा मिलन राईको गोलमा लिएको थियो। खेलको अन्तिम मिनटमा प्राप्त फ्रिकिकमा मोसेस ग्लाबले हेड मार्फत गोल गर्दै धनगढ़ीसँग अङ्क खोज्न सफल भए। दोस्रो स्थानमा रहेको धनगढ़ीले 8 खेलबाट 13 अङ्क जोड्यो। शीर्ष स्थानको पोखराले 15 अङ्क जोड्यो। क्वालिफायरको समीकरण ललितपुर, झापा र काठमाडौँको खेलको नतिजाले तय गर्नेछ। पीएम कप राष्ट्रिय महिला क्रिकेटमा कोशी प्रदेश र ईपीएफले लगातार दोस्रो जित निकालेका छन्। शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई 8 विकेटले हरायो। बागमतीले प्रस्तुत गरेको 88 रनको लक्ष्य कोशीले मात्र 2 विकेट गुमाएर पूरा गर्यो। शुरूआती ब्याटिङ गरेको बागमतीले 8 विकेटको क्षतिमा 87 रन बनाएको थियो। कोशीले लगातार 2 खेलमा जित निकाल्दै लिग तालिकामा 4 अङ्क जोडेको छ। कीर्तिपुर मैदानमै भएको अर्को खेलमा ईपीएफले मध्य प्रदेशलाई 10 विकेटले पराजित गर्यो। पहिलो खेलमा समेत सोही नतिजा निकालेको ईपीएफले दोस्रो खेलमा समेत शानदार जित निकाले। मधेसले प्रस्तुत गरेको 40 रनको सामान्य लक्ष्य एपीएफले 5.5 ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो। पहिले ब्याटिङ गरेको मध्य प्रदेश 4 बल अगावै 40 रनमा अल आउट भएको थियो। लगातार दोस्रो खेलमा फराकिलो जित निकाल्दै एपीएफले चार अंकसहित शीर्ष स्थान कब्जा गरेको छ।
अझै बम अब मौसम आज देशको पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाड़ी भागको एक दुई स्थानमा हल्का वर्षा हुने कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागको एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.6 डिग्री सेल्सियस न्यूनतम तापक्रम 6.6 डिग्री सेल्सियस सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:51 भयो भने सूर्यास्त भरे साँझ 5:14 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। आगामी डेढ़ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्ने सरकारको तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगद्वारा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश। संक्रमणकालीन न्याय राजनीतिक परिवर्तनसँग जोड़िएकाले राष्ट्रिय सहमतिमा टुंगो लगाउनु पर्नेमा कानून मन्त्री धनराज गुरूङको जोड़। जाजरकोट भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण र पुनस्थापनाका लागि विकास साझेदारहरूसँग छलफल र गाजा क्षेत्रमा थप मानवीयता सहायता वृद्धि गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सहमति। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त नमस्कार।